श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मा कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार।
मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी छ। अनि तपाईँहरूका यो प्रिय बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, म आशा गर्दछु कि तपाईँहरूले यस वचन अध्ययनबाट धेरै धेरै आत्मिक लाभ उठाइरहनु भएको छ। अनि प्रभुसँग मेरो यही प्रार्थना छ कि उहाँले निरन्तर तपाईँहरूलाई यसरी नै आशिष दिइरहन् अनि उहाँले निश्चय नै आशिष दिनुहुनेछ। त मित्र, अब हामी परमेश्वरको वचन अध्ययनमा प्रवेश गर्न गइरहेका छौँ। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गर्नेछौँ। प्रभुजी, हामी तपाईँलाई धन्यवाद दिन्छौँ किनकि तपाईँले हामीलाई सम्हालिरहनु भएको छ। हरेक दुःख कष्ट आपद विपददेखि जोगाइरहनु भएको छ। आफ्नो अनुग्रह मुनि हामीलाई राखिरहनु भएको छ। धन्यवाद छ प्रभु। तपाईँले हाम्रो जीवनमा, हाम्रो व्यक्तिगत जीवनमा, हाम्रो पारिवारिक जीवनमा, हाम्रो आर्थिक जीवनमा, हाम्रो हरेक पेसामा आशिष दिनुभएको छ। तपाईँको हात हामीले यी तमाम क्षेत्रमा अनुभव गरेका छौँ। धन्यवाद छ। एकपल्ट हाम्रो हृदयभित्रदेखि नै तपाईँलाई यसरी नै प्रार्थना गर्छौँ कि तपाईँको कृपा हामी प्रत्येकमाथि सधैँ बनिरहोस्। हामीलाई तपाईँ डोर्याउनुहोस्, आफ्नो मार्गदर्शन दिनुहोस्। विशेष गरेर म ती मित्रहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो यस बेला दुःखमा छन्, निराशमा छन्, आँसुमा छन्, कठिनाइमा छन्। तपाईँलाई थाहा छ प्रभु। हे जीवित बुबा, प्रत्येकलाई तपाईँ आफ्नो शान्ति आनन्दले भरिदिनुहोस्। यदि दुःखमा छन्, बिमारमा छन् भने आफ्नो चङ्गाइ दिनुहोस्। प्रत्येकलाई नाम नाम गरेर आशिष दिनुहोस्। आजको वचन अध्ययनलाई तपाईँको सामर्थ्य हातमा सुम्पर्न चाहन्छु। यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको मधुर वचन नाममा माग्दछु। आमेन। मित्र, अघिल्लो दिनमा हामीले वचन अध्ययन दानियल 9 अध्याय पद 1-4 पदबाट दानियलको प्रार्थनाको बारेमा देखिरहेका थियौं। यसको एकपल्ट म पढिदिनेछु, त्यसपछि हामी आज दानियल 9 अध्याय 5-21 पदबाट निरन्तर दानियलको प्रार्थनाको विषयमा देख्नेछौ। दानियल 9 अध्याय पद 1-4 यस प्रकार लेखिएको छ। अहासुरसको छोरा दाराको, जो मादी वंशमा जन्मेका थिए औ जो कल्दीहरूका राज्यमा राजा नियुक्त भएका थिए, शासनकालको पहिलो वर्षमा 70 वर्ष नबितिन्जेल यरुसलेम नाशको अवस्थामा रहनेछ। यर्मिया अगमवक्तालाई परमप्रभुबाट आएको वचनमा म दानियलले धर्मशास्त्र पढेर विचार गरिरहेको थिएँ। तब प्रार्थना र अन्तर्विन्ती गरी उपवास बस्दै भाङ्रा ओढेर खरानी घसी मैले आफ्नो मोहडा परमप्रभु परमेश्वरतिर फर्काएँ। पश्चाताप गर्दै मैले परमप्रभु मेरा परमेश्वरलाई यसो भनेर प्रार्थना गरे। हे परमप्रभु, महान र भययोग्य परमेश्वर, विश्वाससित तपाईँलाई प्रार्थना र तपाईँका आज्ञा पालन गर्नेहरूसँग तपाईँ आफ्नो करार पूरा गर्नुहुन्छ। यसपछि हामी अगाडि बढ्नेछौ। यहाँ हामी देख्नेछौ दानियलको पापको पश्चाताप। दानियल 9 अध्याय 5-6 पदमा भनिएको छ, हामीले पाप गर्यौं औ भूल र दुष्ट काम गर्यौं, हामी बागी भयौं र तपाईँका आज्ञा र धार्मिक नियमहरूबाट तर्की गयौं। तपाईँका दास अगमवक्ताहरू जसले हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू र देशका सबै मानिसहरूसँग तपाईँका नाउँमा बोलेका थिए, तिनीहरूका कुरा हामीले सुनेनौ। भन्छन्, हामीले पाप गर्यौं। दानियलले आफै स्वयंलाई इसरायलको मुलुकमा रहेका आफ्ना जाति इसरायलीहरूसँग पहिचान गर्दछन्, जब तिनीहरूले परमेश्वरका विरूद्धमा विद्रोह गरेथे, जुनको परिणाम तिनीहरू बाबेलमा कैदी बनी जानु परेको थियो। दानियल आफ्नो प्रस्तावमा निश्चित छन्। उसले प्रत्येक पापलाई यसरी सूचित गर्दछन्, पाप, अधर्म, दुष्टता, विरोध वा बागी, अनज्ञाकारी र परमेश्वरका अगमवक्ताका कुरा सुन्न अस्वीकार वा इन्कार। उसले ती हरेक पापहरूको एक एक गरेर लेख्छन्, उसले एउटा पनि छोड्दैनन्। मेरो मित्र, म विश्वास गर्दछु कि हाम्रा पापका पश्चातापहरू पनि बिल्कुलै त्यस्तै नै हुनुपर्छ। परमेश्वर कहाँ गएर खालि यो मात्र भन्न काफी छैन, मैले पाप गरेँ। बरु हामीले परमेश्वरलाई बिल्कुल ती सारा कुराहरूको बताउनु पर्छ जुन हामीले सोचाइमा, कर्ममा, व्यवहारमा, आचरणमा परमेश्वरको विरुद्ध गरेका छौं। जब मेरो पत्नीले मलाई दोकानमा सामानहरू र सागसब्जीहरू किन्न पठाउँछिन्, तिनले खालि यो मात्र भन्दिनन्, केही सरसामानहरू र फलफुल सागसब्जी ल्याऊ। तिनले सधैँ मलाई आवश्यक चाहिने सामानहरूको नाम भोलि सूची दिन्छन्, अनि त्यो लिएर म दोकानमा जान्छु र त्यहाँ उल्लेख गरिएका नामवली सूचीमा लेखिएका प्रत्येक सरसामानहरूको दोकानदारसँग माग्छु र ती सामानहरूको घरमा ल्याउँछु। मलाई लाग्छ कि पापहरूको पश्चाताप त्यस किसिमको, निश्चित किसिमको हुनुपर्छ। हरेक पापको उहाँलाई बताउनु पर्छ। हुन सक्छ हामी त्यो गर्न मन नपराउला, किनभने त्यो अति नै कुरूप, घिनलाग्दो कुरा छ। तर मित्र, त्यसको उहाँलाई खुलाम रूपले, स्पष्ट भावले भन्नुहोस्। उहाँ पहिले नै जान्नु भएको छ कि त्यो कति कुरूप र घिनलाग्दो कुरा छ। हामी उहाँ कहाँ खुलाम रूपले, खुला प्रस्तावसँग आउनुपर्छ। अनि सात पदमा हामी देख्छौं, हे परमप्रभु, तपाईँ नै ठिक हुनुहुन्छ, सधैँ चाहिँ अहिले पनि लाज हामीलाई नै भएको छ, अर्थात् यहुदाका मानिसहरूलाई, यरुसलेमका बासिन्दाहरूलाई र तपाईँका विरुद्धमा गरेका तिनीहरूको विश्वासघातले गर्दा तपाईँले देश देशमा धपाउनुभएका हामी सबै इसरायलीहरूलाई जो नजिक र टाढा छन्, तपाईँले देश देशमा धपाउनु भएको हामी सबै इसरायलीहरूलाई जो नजिक र टाढा छन्, अमित्र परमेश्वरको विरुद्ध विश्वासघातको कारण, तिनीहरूको अनज्ञाकारिताको कारण तिनीहरू चारैतिर छरपट छरी गएका थिए। त्यो परमेश्वरबाटको एक दण्ड थियो। अगाडि हामी 8-14 पदमा पढ्छौं, हे परमप्रभु, हाम्रा राजाहरू, शासकहरू र पिता पुर्खाहरूले झैं हामीले लज्जित हुनु परेको छ। हामी सबैले तपाईँको विरुद्धमा पाप गरेका छौं। हामी उहाँको विरुद्धमा बागी भए तापनि करुणा र क्षमा परमप्रभु हाम्रा परमेश्वरकै हुन् औ हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं। आफ्ना दास अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएको व्यवस्था हामीले मानेका छैनौं। तपाईँको वचन पालन नगरेर सारा इसरायली तपाईँको व्यवस्था भङ्ग गरेका छन् र त्यसदेखि तर्की गएका छन्। औ परमेश्वरका दास मसाको व्यवस्थामा देखाएका आज्ञा र ठहराएका शपथमा पाउने श्राप हामी माथि पानी झैं खनिएको छ, किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं। हामी माथि र यरुसलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूका विषयमा भन्नुभएका कुरा सबै तपाईँले पूरा गर्नुभएको छ। हामीमाथि आएका सबै विपत्तिहरू मोसाको व्यवस्थाका पुस्तकमा पहिले नै दर्शाएका थिए, तापनि हामीले आफ्ना परमेश्वरलाई मनाउनलाई केही गरेका छैनौं। आफ्ना अधर्मका कामबाट न त हामीले पश्चाताप गर्यौं, न तपाईँ आफ्नो वचनमा सत्य हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यान दियौं। यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामी माथि ल्याउनुभयो। आफूले गर्नुभएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठिकै हुनुहुन्छ, तापनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं। यो बिन्दुसम्म मित्र तपाईँले ध्यान दिनुभयो कि कसरी दानियलले परमेश्वरको भलाइपन इसरायलको पापसँग भेद देखायो। उहाँले आफ्नो धार्मिकता तिनीहरूको लज्जित हुने कुरासँग भेद देखाउनुभयो। तिनीहरू चारैतिर छरपट छरी गएका थिए परमेश्वरको विरुद्ध तिनीहरूको अधर्म र पापको कारण। तिनीहरूले पाएको दण्डको तिनीहरू वास्तवमा पाउने योग्यका थिए। कैदमा तिनीहरूलाई बन्दुवामा पठाउने काममा उहाँ सही र धर्मी हुनुहुन्थ्यो। परमेश्वर सही हुनुहुन्थ्यो, तिनीहरू गलतमा थिए। मित्र, यदि तपाईँ परमेश्वर कहाँ जानु भएर आफ्ना पापको लागि क्षमा याचनाको बहाना बनाउनुहुन्छ भने, यदि तपाईँ उहाँलाई यसो भन्नुहुन्छ, प्रभु तपाईँ जान्नुहुन्छ कि म कमजोर छु र म यसमा र त्यो परिस्थितिमा थिएँ, तब तपाईँ आफ्नो पापको परमेश्वरमाथि दोष लगाइरहनु भएको छ। तपाईँ भनिरहनु भएको छ, परमेश्वरले भूल गर्नुभयो, परमेश्वरले गलत गर्नुभयो, उहाँले ती कुराहरूका विचार गर्नुपर्ने थियो, उहाँ तपाईँप्रति अति नै कठोर हुनुभएको छ। मेरो मित्र, तपाईँ र म त्यही कुरा पाइरहेका छौं जुनको पाउने हामी वास्तवमा योग्यका छौं, अनि तपाईँ र म हाम्रा पापको पश्चातमा परमेश्वर कहाँ जान आवश्यक छ। हाम्रा दिनमा म मानिसहरूले यो भनिरहेको सुन्छु कि परमेश्वर जुन कुरा वा काम गरिरहनु भएको छ त्यसमा उहाँ बिल्कुल गलत र बेठिक हुनुहुन्छ। मित्र, परमेश्वर गलत हुनुहुन्न, हामी नै एक हौं जो गलत छौं। दानियलको मनोवृत्ति उचित मनोवृत्ति हो कि जुनको हामी हरेकले लिनुपर्छ जब हामी प्रार्थनामा हाम्रा परमेश्वर कहाँ जान्छौं। परमेश्वरले हामीलाई पूर्ण रूपमा त्याग्नुहुने छैन, तर जब तपाईँ र म त्यस स्थानमा गएर जहाँ हामी परमेश्वरको कृपाको दाबी गर्दैन र हाम्रा आफ्नै स्वयंको लागि क्षमा याचना वा बहाना बनाउने कामको रोक्दैनौ। परमेश्वर, तपाईँ र मेरो पक्षमा बिल्कुल केही पनि गर्न सक्नुहुन्न। यो कुरा हामी हरेकले थाहा पाउन आवश्यक छ। अनि पद 15-18 अठारमा हामी पढ्छौं, औ अब हे परमप्रभु हाम्रा परमेश्वर, जसले आफ्ना लोकलाई शक्तिशाली हातद्वारा मिश्र देशबाट निकालेर ल्याउनुभयो र आजको दिन समय कायम रहने आफ्नो नाउँ राख्नुभएको छ, हामीले पाप गरेका छौं, हामीले खराबी गरेका छौं। हे परमप्रभु, तपाईँका उद्धारका कामहरूद्वारा आफ्नो सहर, आफ्नो पवित्र डाँडा यरुसलेमबाट आफ्नो क्रोध र रिस हटाउनुहोस्। हाम्रा पाप र हाम्रा पिता पुर्खाहरूका दोषले गर्दा यरुसलेम र तपाईँको लोक हाम्रा सबै छिमेकीहरूका बीचमा एउटा गिल्ला भएका छन्। यसकारण अब हे हाम्रा परमेश्वर, आफ्नो दासको प्रार्थना र अन्तर्विन्ती सुन्नुहोस्। हे परमप्रभु, तपाईँ आफ्नै खातिर आफ्नो उजाड भएको पवित्र स्थानमा आफ्नो रूप प्रकाश गर्नुहोस्। हे परमेश्वर, आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईँको नाउँ भएको सहरमाथि निगाह राख्नुहोस्। हाम्रा आफ्नै धार्मिकताद्वारा होइन, तर तपाईँको असीम दयाद्वारा तपाईँको सामने हामी आफ्नो अन्तर्विन्ती टक्राउँदछौ। मित्र, यो दानियलको विन्ती र निवेदन हो। उसले पुनः याद स्मरण गर्दछन् कि कसरी परमेश्वरले इसरायलीहरूलाई मिश्रबाट बाहिर निकाली ल्याउनुभयो। परमेश्वरले यो उहाँको धार्मिकताको कारणले गर्नुभयो, तिनीहरूको धार्मिकताको कारणले गर्दा होइन। उहाँले तिनीहरूका छुटकाराको लागि स्पष्टीकरण उहाँ स्वयंमा पाउनु भयो, भेटाउनु भयो, ती मानिसहरूमा होइन। प्रस्थान 2:24-25 पदमा भनिएको छ, परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो र अब्राहम, इसाक र याकुबसित गर्नुभएका आफ्नो करार सम्झनुभयो। अनि परमेश्वरले इसरायलीहरूमाथि नजर गर्नुभयो र उहाँहरूको अवस्था थाहा पाउनुभयो। मित्र, ती मानिसहरूबाट परमेश्वरलाई के कुराले तिनीहरूमाथि कृपा गर्नलाई प्रभाव गर्यो भने तिनीहरूका सुस्केरा। बस, अर्को शब्दमा परमेश्वरले तिनीहरूको दयनीय दशा देख्नुभयो र उहाँले आफ्नो कृपाको याद गर्नुभयो। अहिले दानियल फेरि परमेश्वरलाई उहाँको धार्मिकताको कारण फेरि तिनीहरूलाई छुटकारा दिइयोस् भनी विन्ती गर्दछन्। परमेश्वर धर्मी हुनुहुन्छ, उहाँ हामी कहाँ आफ्नो कृपाको फैलाउनुहुन्छ, किनभने येशु ख्रिस्टले हाम्रो पापको लागि सम्पूर्ण दण्डको चुक्ता गर्नुभएको छ। रोमी 3:26 पदमा भनिएको छ, आफू चाहिँ न्यायी ठरिन र येशुमाथि विश्वास गर्नेलाई धार्मिक ठहराउनलाई यस वर्तमान समयमा उहाँले आफ्नो धार्मिकता देखाउनु भएको छ। अहिले दानियलले हृदयभित्रबाट विन्ती गर्दछन्। 19 पदमा भनिएको छ, हे परमप्रभु सुन्नुहोस्, हे परमप्रभु क्षमा गर्नुहोस्, हे परमप्रभु सुनेर त्यसै अनुसार गरिदिनुहोस्, आफ्नै नाउँको खातिर ढिलो नगर्नुहोस् हे परमेश्वर, किनभने तपाईँको सहर र तपाईँको लोक तपाईँकै नाउँले कहलाएका छन्। यो दानियलको अन्तर्विन्ती हो। दानियल परमेश्वरसँग उहाँको महानता, उहाँको अनुग्रह र उहाँले गर्नुभएका प्रतिज्ञा अनुसार उसको विन्तीको सुन्नेको र उत्तर दियोस् भनी प्रार्थना गर्दछन्। कुनै पनि असल कुराहरू इसरायलमाथि आश्रित छैन। दानियल यस कारणले विन्ती गर्दैनन् किनभने उनी दानियल हुन्, बरु दानियल आफै स्वयंलाई आफ्ना मानिससँग जोड्दछन् र भन्छन्, हामीले पाप गर्यौं, आफै स्वयंलाई त्यसमा समावेश गरे। परमेश्वरको नाम जोखिममा र सन्देहमा थियो र दानियल परमेश्वरको नाम र परमेश्वरको महिमाको बारेमा अति नै धेरै फिक्री गरे। यो नै उसको विन्तीको लागि आधार हो। अहिले हामी देख्नेछौं, जब दानियल प्रार्थना गरिरहेका थिए उत्तर पनि आइरहेको थियो। 20 पदमा भनिएको छ, यसरी म बोल्दै प्रार्थना गर्दै मेरो आफ्ना पाप र मेरा जाति इसरायलका पापको पश्चाताप गर्दै र उहाँको पवित्र डाँडाको पक्षमा परमप्रभु मेरा परमेश्वरको सामु मेरो अन्तर्विन्ती टक्राइरहेको थिए। भनिएको छ कि यसरी म बोल्दै प्रार्थना गर्दै मेरो आफ्नै पाप र मेरो जाति इसरायलका पापको प्रस्ताव गर्दै। यो कुराको ध्यान दिनुहोस्, दानियलको कथनको मेरो पाप। दानियलले प्रस्ताव गरे कि उनी एक पापी थिए। यो चाखलाग्दो कुरा यो छ कि बाइबलमा कुनै त्यस्तो स्थान छैन जुनले बताउँछ कि दानियलले पाप गरेथे। वास्तवमा जब उसका शत्रुहरू उसको जीवनमा केही गलत कुरा भेटाउन कोसिस गरिरहेका थिए, तिनीहरूले उसमा त्यस्ता केही कुरा पाएनन्। अनि हामी यस कुरामा निश्चय हुन सक्छौं कि तिनीहरूले उसको जीवनमा केही गडबड पाउनलाई सक्दो कोसिस गरे। अमित्र, म सधैँ यो कथन बनाउने गर्दछु कि कोही पनि दश आज्ञाहरूको पालन गर्ने कामद्वारा उद्धार पाएका छैनन्। अनि मैले यो पनि राय दिएको छु कि यदि कसैले पुरानो नियममा त्यस्तो मानिसको जाने थाहा पाए जसले दश आज्ञाको पालन गरेर उद्धार पाएका छन्, म त्यसको बारेमा जान्न चाहन्छु। यसै प्रसंगमा म एउटा सभामा बोलिरहेको थिएँ। एकजना जवान म कहाँ आएर भने, मैले पुरानो नियममा एक त्यस्तो व्यक्ति पाएको छु जसले कहिले पनि पाप गरेनन्, अनि त्यो दानियल हो। मैले उसलाई स्पष्ट रूपले भने कि उनी बिल्कुल सही थिए। कसैले पनि दानियलले गरेको पापको रेकर्डको पत्ता लगाउन सक्दैन। तब मैले उसलाई यो पदको देखाएँ जहाँ दानियलले भन्छ, यसरी म बोल्दै प्रार्थना गर्दै मेरो आफ्नो पाप र मेरो जाति इसरायलको पापको प्रस्ताव गर्दै। यदि दानियलले कहिले पनि पाप नगरेको भए तर भने कि उसले आफ्नो पापको प्रस्ताव गरिरहेका थिए, तब उसले यो भन्ने कुरामा झुठ बोलिरहेका थिए जब उसले आफ्नो पापको प्रस्ताव गरे, होइन र? त्यसकारण दानियल पनि एक पापी मानिस नै हुन्, किनकि उनी एक मानिस नै हुन्। ख्रिस्ट भाइ कोही पनि अपापी छैन। अनि बाइबलले भन्छ, सबैले पाप गरेका छन् र परमेश्वरका महिमा रहित हुन आएका छन्। अहिले यदि तपाईँ यो कुराको बारेमा छक्कै परिरहनु भएको छ कि दानियलले कस्तो पाप गरे, म तपाईँलाई भनौँ कि यो तपाईँले जानिराख्नुपर्ने कुनै मामला होइन, अनि यो मेरो पनि कुनै मामला होइन। परमेश्वरले यो आफ्नो वचनमा रेकर्ड गर्नु भएन। त्यसकारण दानियल पापी थिए। अनि म अझ यो भन्न सक्छु कि कोही पनि दश आज्ञाहरूको पालन गर्ने कामद्वारा बचेका थिएनन्। दानियलले आफैलाई र आफ्नो जातिलाई परमेश्वरको कृपामाथि फ्याँकिरहेका छन्। अनि पदबीसको अन्तिम खण्डमा भनिएको छ, उहाँको पवित्र डाँडाको पक्षमा परमप्रभु मेरा परमेश्वरको सामु मेरो अन्तर्विन्ती टक्राइरहेको थिए, जुन यसैया 2:1-2 पद अनुसार यरुसलेम थियो र परमेश्वरको राज्य जुन त्यहाँ हुनेछ। अनि 21 पदमा हामी पढ्छौं, जब म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस ग्राबियल जसलाई मैले अघि पनि दर्शनमा देखिएको थिएँ साँझको बलिदानको समयमा चाँडो गरी उड्दै मेरो छेउमा आए। तिनै मानिस ग्राबियल स्वर्गीयदूत थिए, उनी मानव रूपमा प्रकट भए थिए। उसको प्रकटता यरुसलेममा साँझको बलिदानको घडीमा थियो जुन करिब दिउँसोको 3 बजेमा हुने थियो। अर्को दिनमा हामी देख्नेछौ 70 हप्ताहरूको अगमबाडी। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 3-2, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 8-7, सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in।
जस्तो लाग्छ जुनै